हामी शारीरिक रूपमा यस संसारमा छौँ, तर हामी यस संसारका होइनौँ। जब हामी यस संसारमा शारीरिक रूपमा जिउँछौँ र जब हामी संसारमा हेर्छौँ कि यस संसारमा हामी त्यहाँ अभाव, त्यहाँ कष्ट, दुःख, सतावट यी सबै कुराहरू देख्छौँ। त्यहाँ हामी हाम्रो भविष्यको अनिश्चितता हामी देख्छौँ, एकदमै भद्रगोल देख्छौँ, त्यहाँ चिन्ता फिक्रीहरू देख्छौँ। यस संसारमा हामी एक क्रिस्चियनको रूपमा अन्धकारको राज्यबाट ज्योतिको राज्यमा सारिएको एक विश्वासीको रूपमा हामी कसरी जिउनुपर्छ, आउनुहोस् हामी यसै विषयलाई आज मत्तीको पुस्तक 7 अध्यायबाट हामी हेर्नेछौँ। कृपया मसँगै मत्ती 7 अध्यायको 7-11 पदसम्म आफ्नो बाइबलमा निकाल्नु होला। यो नयाँ नियमको पहिलो पुस्तक हो। यदि मैले प्रयोग गरिरहेको जस्तो बाइबल प्रयोग गर्दै हुनुहुन्छ भने 1293 तपाईँले पाउनुहुनेछ। मत्ती 7 अध्यायको 7-11 पदसम्म म हामी सबैजनाको निम्ति यस खण्डलाई पाठ गरिदिनेछु। प्रार्थनाको निम्ति प्रोत्साहन पदसात। माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। तिमीहरूमध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा त्यसलाई साप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। हामी यहाँबाट एउटा कुरा हामी सिक्नेछौँ, विशेष वचनको मुख्य विचारको रूपमा हामी प्रार्थनामा निरन्तर लागिरहनुपर्छ, किनकि सबै असल चिज परमेश्वर पिताबाट आउँदछ। हामी प्रार्थनामा निरन्तर लागिरहनुपर्छ, किनकि सबै असल चिज परमेश्वर पिताबाट आउँदछ। र यसैले हामी वचनको दुईवटा बुदा बनाउनेछौँ। पहिलो, हामी प्रार्थनामा निरन्तर लागिरहनुपर्छ, पद 7 र 8। पहिलो वचनको बुदा, हामी प्रार्थनामा निरन्तर लागिरहनुपर्छ। दोस्रो, उहाँ सबै असल चिज दिनुहुने पिता हुनुहुन्छ। सबै असल चिज दिनुहुने उहाँ असल पिता हुनुहुन्छ। पद 9-11। हामीले गत शनिबारबाट मत्तीको सुसमाचारबाट परमेश्वरको वचन हामी हेरिरहेका छौँ, र आज पनि हामी मत्ती 7 अध्यायको 7-11 पदसम्म हामी हेर्नेछौँ। र हामी यो डाँडाको उपदेशबाट यो खण्ड हेरिरहेका छौँ, र विशेष टाढाको उपदेश परमेश्वरले येशु ख्रिस्टले आफ्ना चेलाहरूलाई विशेष रूपमा विभिन्न विषयहरूमा सिकाउनु भएको शिक्षाको एउटा सङ्ग्रह हो। र यस टाढाको उपदेश विशेष गरी मत्ती 5 अध्यायदेखि 7 अध्यायसम्म समावेश हुँदछ। येशु ख्रिस्टले आफ्ना चेलाहरूलाई यो शिक्षा गालिलको ती डाँडाहरूमा उहाँले दिनुभएको थियो। र हामी यही खण्डलाई हेर्दै गर्दाखेरि हामी गत शनिबार चिन्ता र फिक्रीको विषयमा हामीले हेरेका थियौँ, तर आज हामी त्यसो भए हामी चिन्ता फिक्री भइरहेको बेला हामी कसरी जिउनुपर्छ, कि हामी निरन्तर प्रार्थनामा लागिरहनुपर्छ, जुन वचनको पहिलो बुदालाई हामी हेर्नेछौँ। पद 7 र 8 हेर्नुहोस् न, यसुले भन्नुहुन्छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। यो पद जब हामी 7 हेर्छौँ, यहाँ येशु ख्रिस्टले आफ्ना चेलाहरूलाई केही आज्ञाहरू दिएको हामी पाउँदछौँ। पहिलो, उहाँले माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेटाउनेछौ, ढकढक्याउ त तिमीहरूको निम्ति उघारिनेछ। किन उहाँले यो आज्ञा दिनुभएको छ, यसको कारण के छ? यसको कारण पद 8 दिँदछ। पद 8 हेर्नुहोस् न, किन उहाँले आफ्नो चेलाहरूलाई माग भन्दै हुनुहुन्छ, किन खोज भन्दै हुनुहुन्छ, किन ढकढक्याऊ भन्दै हुनुहुन्छ, कि यहाँ एउटा निश्चित प्रतिज्ञा उहाँले गर्नुभएको छ। उहाँले यही भन्नुहुन्छ, जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेटाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। यी पदहरूको व्याख्या अझै यसलाई विस्तृत रूपमा हेर्नुभन्दा पहिले म तपाईँहरूलाई एउटा कुरा स्पष्ट पार्न चाहन्छु कि यो परमेश्वरको वचन, यदि तपाईँ क्रिस्चियन परिवारमा जन्मिनुभयो, निरन्तर चर्च पनि तपाईँ जानुहुन्छ, क्रिस्चियन भाषाहरू प्रयोग गर्नुहुन्छ र तपाईँले आफैलाई क्रिस्चियन हो भन्नुहुन्छ, तर वास्तवमा व्यक्तिगत रूपमा तपाईँले येशु ख्रिस्टमाथि भरोसा गर्नुभएको छैन, विश्वास गर्नुभएको छैन, आफ्नो पाप पश्चाताप गर्नुभएको छैन भने यो वचन तपाईँको निम्ति होइन। परमेश्वरले दिनुभएको महान उहाँको यो वचन यो तपाईँको निम्ति होइन, कि तपाईँले निरन्तर प्रार्थना गर्नको निम्ति यो उत्साह उहाँले दिनुभएको यो वचन तपाईँको निम्ति होइन, उहाँले गर्नुभएको यो प्रतिज्ञा तपाईँको निम्ति होइन। किन यो तपाईँको निम्ति होइन? किन तपाईँ परमेश्वरसँग यी प्रार्थनाहरू लिएर जान सक्नुहुन्न? किन निरन्तर परमेश्वरसँग तपाईँ आफ्नो अर्ज बिन्ती गर्न तपाईँ सक्नुहुन्न? कि तपाईँ र परमेश्वरको बिचमा एउटा समस्या छ, त्यो समस्या भनेको पाप हो, त्यो भनेको पाप हो। र मैले पाप हो भन्दै गर्दा तपाईँलाई तपाईँको मनमा यो लाग्न सक्छ कि, या यो प्रश्न आइराख्न सक्छ कि, मैले चोरी गरेको छैन, मैले कसैको हत्या गरेको छैन, मैले भ्रष्टाचार गरेको छैन भने कसरी समस्या भयो? प्रेर ध्यान दिएर सुन्नुहोस् कि समाजले पापलाई जसरी सम्बोधन गर्छ, ठिक विपरीत परमेश्वरको वचनले पापलाई बताउँदछ, र बाइबलले जे बताउँछ त्यो ठिक हो, जुन सत्य हो। बाइबलले पापलाई यसरी बताउँदछ कि पाप भनेको परमेश्वरको विरुद्धको विद्रोह हो। फेरि तपाईँले होला, मैले कसरी विद्रोही गरेँ, म एकदम इनोसेन्ट छु, मैले अरूले भनेको मानिरहेको छु, म कसरी पापी भएँ, मैले कसरी पाप गरेँ? र यो कुरालाई ध्यान दिनुहोस् कि परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नुभएको हो उहाँको महिमाको निम्ति, उहाँको आदरको निम्ति, उहाँको आराधनाको निम्ति, र हामी उहाँको वचनको आज्ञा पालना गर्नको निम्ति सृष्टि गरिएका हौँ। तर मानिसले परमेश्वरलाई आदर गर्नको साटो अरू कुराहरूलाई बढी आदर गरेको छ, परमेश्वरलाई प्रेम गर्नको साटो अरूलाई प्रेम गरेको छ, परमेश्वरको वचनको विरुद्धमा गएको छ, त्यही नै पाप। तपाईँले परमेश्वरलाई भन्दा बढी अरू कुरालाई प्रेम गर्नुभएको छ, परमेश्वरलाई तपाईँले चिन्नु भएको छैन, आफ्नो पाप पश्चाताप गर्नुभएको छैन, त्यस कारण तपाईँ अझै पापमै हुनुहुन्छ। पापमा भएको मानिसले परमेश्वरसँग आफ्नो यी वचनलाई लिएर उसले प्रार्थना गर्न सक्दैन, त्यस कारण यो पापको जेला मृत्यु हो, र पापमा हुनु भनेको परमेश्वरको क्रोधमुनि रहनु हो। त्यस कारण जब परमेश्वरसँगको क्रोधमा हुँदाखेरि यो परमेश्वरले दिनुभएको वचनलाई लिएर, यो उत्साह लिएर परमेश्वरसँग ऊ जान सक्दैन, त्यस कारण यो तपाईँको निम्ति होइन। सायद तपाईँले अरूले प्रार्थना गरेको सुनेर त्यही प्रार्थना दोहोऱ्याउन सक्नुहुन्छ, म क्रिस्चियन हो भन्नुहुन्छ, चर्च जानुहुन्छ, म प्रार्थना गरेको छु भन्नुहुन्छ, तर त्यो प्रार्थना परमेश्वरमा सुनवाई हुँदैन, त्यसले कुनै अर्थ राख्नेवाला छैन, किनकि पापको क्षमा केवल ख्रिस्टमा छ। जब ख्रिस्टसँग हाम्रो मिलाप हुन्छ अनि मात्रै हामी परमेश्वरसँग हाम्रो प्रार्थना अर्ज बिन्ती हामी लिएर जान सक्छौँ, हाम्रा सारा चिन्ता फिक्रीहरू अनि मात्रै हामी परमेश्वर कहाँ लगेर जाहिर गर्न सक्छौँ। यो सबै ख्रिस्टको कारणले मात्रै हो। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने ख्रिस्टमा विश्वास गर्नुहोस्, तपाईँको निम्ति पनि यो परमेश्वरको वचन, तपाईँको निम्ति पनि यो मान्यता हुनेछ। त्यसो भने यो वचन कसको निम्ति? यदि ख्रिस्टमा नहुनेहरूको निम्ति होइन भने यो वचन ख्रिस्टमा हुनेहरूको निम्ति हो। ख्रिस्ट यीशुद्वारा परमेश्वरसँग मिलाप भएका मानिसहरूको निम्ति हो, परमेश्वरको वचन अनुसार परमेश्वरको वचन आज्ञा पालन गरेर जिउनेहरूका निम्ति हो यो वचन। त्यसो भने हामी ख्रिस्टमा छौँ भने अब हामी निर्धक्क भएर हामी परमेश्वरसँग निरन्तर हामी के गर्न सक्छौँ, प्रार्थना गर्न सक्छौँ। यहाँ पद सातलाई फेरि हेर्नुहोस्, त्यो तिनवटा कुरा, माग त तिमीलाई दिइनेछ, खोज त तिमीलाई भेटाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उघारिनेछ। यो तिनवटा कुराले एउटै कुरालाई विशेष जोड दिइरहेको छ कि यो कुराले निरन्तर परमेश्वरमा लागिरहौ, निरन्तर प्रार्थना गरिरहौ, निरन्तर आफ्ना अर्ज बिन्तीहरू परमेश्वरमा ल्याइराख भन्ने यसको जोड हो। तर यही पदलाई लिएर आज धेरै गलत अर्थहरू लगाइएको छ कि यहाँ खण्डले भन्छ माग तिमीहरूलाई दिनेछ, खोज तिमीहरू भेटाउनेछौ, ढकढक्याउ उघारिनेछ। जसले माग्छ उसले पाउँछ, जसले खोज्छ उसले भेटाउँछ, जसले ढकढक्याउँछ उसले उसको निम्ति उघारिनेछ। आज धेरैले यो खण्डलाई लिएर यसरी भन्दछन् कि तपाईँले जे चाहनुभएको छ त्यसको नाम लिनुहोस् र यसलाई दाबी गर्नुहोस् र यसलाई पाउनुहोस्। र कतिले भन्छन् मैले त यति धेरै प्रार्थना गरेको छु, यति उपवास बसेर प्रार्थना गरेको छु, मेरो त प्रार्थनाको उत्तरै आएको छैन। मैले मेरो प्रमोसनको लागि यति धेरै प्रार्थना गरेको छु, मैले मेरो भिजाको लागि यति प्रार्थना गरेको छु, मेरो त हुँदैन। तर हामीले प्रेयर यो खण्डलाई त्यत्तिकै ईश्वरी गलत अर्थ लगाउन मिल्दैन। तर हामीले यहाँ के माग्ने, यो खण्डलाई बुझ्नको निम्ति तपाईँ र मलाई यसको सन्दर्भ चाहिन्छ। यहाँ परमेश्वरले के कुरा माग्नको निम्ति, के कुरा खोज्नको निम्ति, के कुरा ढकढक्याउनको निम्ति उहाँले यहाँ आज्ञा गरिरहनु भएको छ, यो कुरा बुझ्नलाई यही पदमा तपाईँले स्पष्ट रूपमा पाउनुहुन्न। त्यसकारण बाइबललाई जहिले पनि बुझ्नको निम्ति तपाईँ र मलाई यसको सन्दर्भ चाहिन्छ। त्यही भएर हामीले अघि पनि सुन्यौँ कि मैले अघि पनि भन्दै थिएँ कि हामी डाँडाको उपदेशबाट हेरिरहेका छौँ। त्यसकारण योभन्दा अगाडि हामी हेर्छौँ भने कि अब उद्धार गरिएका मानिसहरूले के कुरा माग्ने, कि छ अध्यायलाई हेर्नुहोस् न, छ अध्यायको 19 र 20 पदलाई, कि त्यहाँ उहाँले यो सिकाइसक्नु भएको छ कि उद्धार गरिएका मानिसहरूले अब पृथ्वीमा धन सम्पत्ति थुपार्दैनन् तर स्वर्गमा उनीहरूले थुपार्नेछन्। र 24 पदले भन्छ कि कसैले दुई मालिकको सेवा गर्न सक्दैन। त्यसकारण अब तपाईँ र म उद्धार गरेका मानिसहरूले परमेश्वरको सेवा गर्नुपर्छ, उहाँ हाम्रो मालिक हुनुहुन्छ। त्यसकारण अब हामीले के कुरा खोज्ने, कि हामी परमेश्वर सबैभन्दा बढी हामीलाई चाहिने कुरा भनेको परमेश्वर हो। तपाईँ र मैले परमेश्वरलाई खोज्नुपर्ने हुन्छ कि यर्मियाको 29 अध्यायको 13 पदमा हामी हेर्छौँ भने त्यहाँ परमेश्वरलाई सारा हृदयले खोज्नेहरूले उनीहरूले उहाँलाई भेटाउनेछन् भन्ने हामी त्यहाँ पाउँदछौँ। तर प्रिय यो याद गर्नुहोस् कि यहाँ हामी परमेश्वरलाई कसरी खोज्छौँ, तर हामी आफै परमेश्वरलाई खोज्न हामी सक्षम छैनौँ, हामी योग्य थिएनौँ। यदि परमेश्वर आफैले हामी कहाँ प्रकट नगर्नु भएको भए हामी उहाँलाई चिन्न सक्दैनथ्यौँ। तर परमेश्वरले अब हामी कहाँ आफैलाई प्रकट गर्नुभएको छ, त्यसकारण अब हामी परमेश्वरलाई उहाँको वचनद्वारा हामी जान्न सक्छौँ, उहाँलाई आफ्नो वचनद्वारा हामी चिन्न सक्छौँ। त्यसकारण अब हामी उहाँको वचनद्वारा पहिलो नम्बर कि परमेश्वरलाई हामी खोज्नुपर्ने हुन्छ। र 25 देखि 34 सम्मलाई हामी हेर्छौँ भने गत हप्ता हामीले हेरिसकेका छौँ कि तिमीहरूले के खाउँला, के पिउँला, के पहिरौँला भनेर चिन्ता नगर, पहिले तिमीहरूले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर। यो कुराको हामी खोजी गर्नु पऱ्यो, यो कुराको निम्ति परमेश्वरसँग हामीले बिन्ती गर्नु पऱ्यो कि ख्रिस्ट जस्तै बन्नको निम्ति हामीले परमेश्वरसँग माग्नु पऱ्यो। त्यसपछि हामी 7 हेर्छौँ भने कि परमेश्वरले त्यहाँ यही कुरा देखाउनुहुन्छ कि अरूहरूलाई दोषी नठहर्याऊ, यहाँ त्यहाँदेखि तलतिर हामी हेर्छौँ भने हेर्छौँ आफ्नो पाप आफूले देख्नको निम्ति परमेश्वरमा हामी यो माग्नुपऱ्यो कि मेरो हृदयको पापहरू देखाइदिनुहोस्। बुद्धिको माग गर्नुहोस् कि असल कुराको निम्ति जुन सातको छ पदमा हामी यो देख्छौँ कि जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ, आफ्नो मोतीहरू सुँगुरको अगाडि नफाल। यसले के देखाउँदैछ कि हामीलाई असल बुद्धि स्वर्गको निम्ति तय गर्नको निम्ति यो कुराको निम्ति उहाँले माग्नको निम्ति हामीलाई उहाँले यो आज्ञा गर्दै हुनुहुन्छ। त्यसकारण हामी उद्धार गरेका मानिसहरू तपाईँ र मेरो प्रार्थनाको विषयहरू के छन्, तपाईँ र मैले गर्ने प्रार्थनाको विषयवस्तु के छन्, के साँच्चै नै तपाईँ र मैले गर्ने प्रार्थनाको विषयवस्तु के साँच्चै नै बाइबल अनुरोध छ, के यो बाइबलसँग मिल्दछ, अनि के तपाईँ निरन्तर परमेश्वरमा आफ्नो बिन्ती राख्नुहुन्छ। किन हामी निरन्तर उहाँमा आफ्नो बिन्ती राख्ने, किनकि जब हामी उहाँको वचनअनुसार हामी माग्छौँ, हामी खोज्छौँ, हामी उहाँलाई भेटाउँछौँ। त्यसकारण प्रिय अभिभावकहरू, तपाईँले आफ्नो छोराछोरीहरूको निम्ति परमेश्वरसँग के माग्दै हुनुहुन्छ, के उनीहरूको नाउँको निम्ति, के ठुलो पोजिसनमा उनीहरू पुग्न सकुन् भनेर माग्दै हुनुहुन्छ, के परमेश्वरलाई चिन्न सकुन् उद्धार मुक्तिको निम्ति उनीहरूको निम्ति तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ। यदि निरन्तर प्रार्थना गर्नुहोस्, यदि तपाईँको प्रार्थनाको उत्तर आएको छैन भने पनि प्रेयर निरन्तर प्रार्थना गर्नुहोस्, किनकि परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि माग्नेहरूलाई उहाँले दिनुहुनेछ। निराशा नहुनुहोस्, तपाईँका आफ्ना अभावहरू खाँचोहरू परमेश्वरमा ल्याउनुहोस्, निरन्तर उहाँलाई खोज्नुहोस्, किनकि उहाँ हाम्रो असल पिता हुनुहुन्छ। ख्रिस्टद्वारा हाम्रा सारा अर्ज बिन्तीहरू उहाँका राख्नको निम्ति उहाँले हामीलाई यो बाटो खोलिदिनु भएको छ, उहाँले यो प्रतिज्ञा गर्नुभएको छ। त्यसकारण प्रियहरू, चिन्ता नगर्नुहोस् कि परमेश्वरमा आफ्नो सारा कुरा राख्नुहोस्, किनकि उहाँ असल चिज दिनुहुने हाम्रा पिता हुनुहुन्छ, जुन वचनको दोस्रो बुँदा पद 9-10 हेर्नुहोस् न, तिमीहरूमध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा त्यसलाई साप देला। यहाँ एक बुवा र छोराको सम्बन्धको यहाँ एउटा उदाहरण दिएको छ, कि यो प्रश्न आफैमा हामी एउटा उत्तर पाउँदछौँ कि कुनै पनि बुवाले आफ्नो छोराले असल चिज माग्दा खराब कुरा कहिले पनि दिँदैन। त्यसकारण अब पद 11 हेर्नुहोस् न, तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीले असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। तब याद गर्नुहोस् न, तपाईँले आफ्नो मन पराएको मान्छेलाई, प्रेम गरेको मान्छेलाई के उसले एउटा असल कुरा माग्दा के तपाईँले कहिले खराब कुरा दिनुहुन्छ? पक्कै पनि दिनुहुन्न। कि एउटा बुवाले आफ्नो छोरालाई के असल कुरा माग्दा के बुवाले खराब कुरा दिन्छ? पक्कै पनि दिँदैन। कि हामी कोही पनि सिद्ध छैनौँ, हामी एक पापसँग सङ्घर्ष गर्ने मानिसले, एक पिताले असल कुरा दिन जान्दछौँ भने हाम्रो सिद्ध पवित्र परमेश्वरले उहाँका जनहरूलाई, उहाँ कहाँ आएर माग्नेहरूलाई उहाँले अझै कति बढी गरेर दिनुहुन्छ। के परमेश्वरले हामीलाई ती असल कुरा दिनुहुन्छ? यस दिनुहुन्छ। यसको प्रमाण कि आजभन्दा 2000 वर्ष अगाडि नै उहाँले आफ्नो पुत्र ख्रिस्ट यीशु हाम्रो निम्ति दिनुभएको छ। कि प्रियहरू, त्यो समय तपाईँ र मैले न उहाँलाई माग्न सक्ने थियौँ, न उहाँमा बिन्ती गर्न सक्ने थियौँ, हामी त पापमै मरेका थियौँ। त्यति बेला नै उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्नो पुत्र दिनुभयो, जसले तपाईँ र मैले जिउन नसकेको जीवन जिउनुभयो। उहाँ मर्नुभयो, उहाँ गाडिनुभयो, तेस्रो दिनमा जीवित भई उठ्नुभयो। उहाँले तपाईँ र मलाई पितासँग मिलाप गराउनु भएको छ। तपाईँ र मैले नमागेको कुरा, माग्न नसक्ने कुरा तपाईँ र मलाई उहाँले दिनुभएको छ। यस, उहाँ हाम्रो परमेश्वर पिता हुनुहुन्छ, जसले तपाईँ र मलाई असल कुरा दिनुहुन्छ। उहाँले पुत्र दिनुभएको छ, त्यति मात्र होइन कि उहाँले तपाईँ र मलाई पवित्र आत्मा पनि उहाँले दिनुभएको छ। प्रियहरू, के अब परमेश्वरको निम्ति तपाईँ र मलाई यो कुराहरू दिनको निम्ति के कठिन छ र? आफ्नै पुत्र त तपाईँ र मलाई, तपाईँ र मेरो उद्धारको निम्ति उहाँले दिन बाँकी राख्नु भएन भने उहाँले तपाईँ र मलाई अझै कति प्रेम गर्नुहुन्छ, तपाईँ र मेरो अर्ज बिन्ती कति सुन्नुहुन्छ। यहाँ हामी पद 11 हेरौँ न, परमेश्वर जो तपाईँ र मेरो पिता हुनुहुन्छ, कसरी परमेश्वर तपाईँ र मेरो पिता हुनुभयो? हामी उहाँका सृष्टि हौँ, हामीले पाप गरेका थियौँ, तर पनि उनै ख्रिस्टद्वारा फेरि हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ। यीशु ख्रिस्टद्वारा हामीलाई मिलापमा ल्याउनु भएको छ र हामीहरूलाई एक्लो बनाउनु भएको छैन कि उहाँ अब हाम्रो पिता हुनुभएको छ, जसले हाम्रो वास्ता गर्नुहुन्छ। त्यस कारण प्रेयर हो, हाम्रा शारीरिक पिताहरू एक दिन जो कोही पनि हामी सबैजना अपवाद बिना सबैजना हामी मरेर जानेछौँ। यहाँ कतिजनाले आफ्नो बुवालाई शारीरिक रूपमा गुमाउनु भएको छ, एक दिन हामी सबैजनाले गुमाउनेछौँ। तर पनि प्रेयरहरू यहाँ हेर्नुहोस् त कि हामीलाई बनाउनु हुने सृष्टिकर्ता परमेश्वर नै तपाईँ र मेरा पिता हुनुभएको छ, जसले तपाईँ र मलाई हाम्रो शारीरिक बुवा आफ्नो पिताभन्दा बढी प्रेम गर्नुहुन्छ। त्यसकारण तपाईँ र मलाई उहाँको आफ्नो पुत्र यीशु ख्रिस्ट दिनुभयो, उहाँले आफ्नो पवित्र आत्मा दिनुभयो र उहाँले तपाईँ र मेरो बिन्ती अनि प्रार्थना पनि सुन्नुहुन्छ। र यहीँ हामी देख्छौँ कि अब पितालाई, पितासित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। त्यस कारण प्रियहरू, हामी नहिचकिचौँ पिता कहाँ जानको निम्ति, निरन्तर हामी पिता कहाँ जाउँ। हामी के माग्ने? मैले अघि पनि भनिसकेँ, तपाईँ र म निरन्तर प्रार्थनामा एक असल क्रिस्चियन जीवन जिउनको निम्ति तपाईँ र मैले उहाँसँग माग्नुपर्छ। तपाईँ र म आफै, परमेश्वरले तपाईँ र मलाई थाम्नु भएन भने हामी केही समय पनि एक असल क्रिस्चियन भएर हामी जिउन सक्दैनौँ। त्यसकारण कि तपाईँ र मैले उहाँको वचनको आज्ञा पालन गर्नको निम्ति हामी उहाँसँग मागिरहेका छौँ, पक्कै पनि परमेश्वरलाई हाम्रो आवश्यकताहरू उहाँलाई थाहा छ। उहाँलाई हाम्रो आवश्यकताहरू थाहा नभएर उहाँले तपाईँ र मलाई माग भनेर यहाँ भनिराख्नु भएको होइन, माग्नेहरूलाई उहाँले दिनुहुन्छ भनिराख्नु भएको होइन। उहाँलाई हाम्रो सबै कुरा उहाँलाई थाहा छ, तर पनि उहाँ पिता हुनुभएको कारण तपाईँ र म उहाँ कहाँ गएर उहाँसँग मागेको उहाँ चाहनुहुन्छ। तपाईँ र मैले विनम्रताको साथ माग्दा उहाँ महिमित हुनुहुन्छ। त्यसकारण प्रेयर हो, परमेश्वरले तपाईँ र मेरो प्रार्थना सुन्नुहुन्छ, उहाँलाई हाम्रो आवश्यकता थाहा छ, तपाईँ र मेरो आवश्यकता उहाँले परिपूर्ति गरिदिनुहुन्छ। तपाईँले आफ्नो दैनिकी भोजनको निम्ति प्रार्थना गर्नुहोस्, किनकि यहाँ ख्रिस्टले मत्ती 6 अध्यायमा नै छ अध्यायको 11 पदमा प्रभुको प्रार्थनामा हामीले यही सिकाउनुहुन्छ कि हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, आफ्नो अपराध क्षमा गर्नुहोस्। प्रेयरहरू तपाईँले के परमेश्वरसँग बिन्ती गर्दा आफ्नो पाप क्षमाको निम्ति अरूहरूलाई क्षमा दिन सकौँ भनेर, तपाईँमा भरोसा गर्न सकौँ भनेर सहायता माग्नु भएको छ कि तपाईँको वचनलाई आज्ञा पालन गर्न सकौँ, जसको निम्ति सहायताको निम्ति के प्रार्थना गर्नुभएको छ कि भोलिको चिन्तालाई लिएर, त्यो चिन्तालाई लिएर परमेश्वर सामु राख्नुभएको छ कि तपाईँको यी सारा चिन्ता परमेश्वरमा राखेर यी सारा चिन्तालाई प्रार्थनाद्वारा प्रतिस्थापन गर्नुभएको छ। त्यसरी हामी यो कसरी माग्न सक्छौँ कि उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। व्यक्तिगत रूपमा परमेश्वरलाई माग्नुहोस्, व्यक्तिगत रूपमा, पारिवारिक रूपमा, एक चर्चको रूपमा परमेश्वरलाई माग्नुहोस्, व्यक्तिगत रूपमा, पारिवारिक रूपमा र चर्चको रूपमा निरन्तर परमेश्वरलाई माग्नुहोस्। त्यसकारण प्रियहरू, कि तपाईँ चर्चको हरेक प्रार्थनाहरूमा तपाईँ सहभागी हुनुहुन्छ, जब यहाँ प्रार्थना गरिन्छ कि त्यो प्रार्थनामा तपाईँ सहभागी हुनुहुन्छ, प्रार्थनाप्रतिको तपाईँको आचरण कस्तो छ? आजै बेलुका भने हामी 4:30 यसै हलमा प्रार्थना र प्रशंसाको सेवामा यहाँ भेला हुनेछौँ, जहाँ हामी विभिन्न विषयहरूमा हामी प्रार्थना गर्नेछौँ, हामी अर्ज बिन्ती गर्नेछौँ, परमेश्वरसँग हामी हाम्रा सारा फिक्रीहरू राख्नेछौँ। त्यसकारण कृपया फर्किआउनुहोस् र हामी निरन्तर एकसाथ चर्चको रूपमा हामी परमेश्वरसँग हाम्रो अर्ज बिन्ती राख्नेछौँ। फेरि यो ध्यान दिनुहोस् कि परमेश्वर हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ। परमेश्वरले हन्नाको प्रार्थना सुन्नुभयो, परमेश्वरले दानियलको प्रार्थना सुन्नुभयो, र आज पनि उही परमेश्वर हुनुहुन्छ जसले हाम्रो प्रार्थना सुन्नुहुन्छ। तपाईँ र मेरो प्रार्थनालाई लिएर उहाँ कहिले झर्को मान्नुहुन्न, उहाँले तपाईँ र मेरो प्रार्थना लिएर जे जो मान्नुहुन्न। त्यसकारण प्रियहरू, हताश नहुनुहोस्, प्रार्थनामा लागिराख्नुहोस्, लागिराख्नुहोस्। वचनले भन्छ जसले माग्छ, जसले खोज्छ, उनीहरूलाई दिइनेछ। त्यसकारण प्रिय, स्वर्ग र पृथ्वी र यसमा भएका यावाथोक सृष्टि गर्नुहुने परमेश्वर आज हाम्रो पिता हुनुहुन्छ, जो असल र विश्वासयोग्य पिता हुनुहुन्छ। संसार भ्रष्ट छ, त्यहाँ चिन्ता फिक्री छ, तर यसलाई प्रतिस्थापन गर्नको निम्ति परमेश्वरले तपाईँ र मलाई एउटा बाटो दिनुभएको छ कि निरन्तर प्रार्थनामा लागिरहनको निम्ति, कि यीशु ख्रिस्टद्वारा अब परमेश्वर कहाँ जाने हामीलाई बाटो खोलिदिनु भएको छ। ख्रिस्ट यीशुद्वारा हाम्रो परमेश्वर अब्बा पिता हुनुभएको छ, र उहाँद्वारा हाम्रा सारा अर्ज बिन्ती हामी राख्न सक्छौँ, र उहाँ हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ। एक समय हामी परमेश्वरलाई पुकार्न सक्दैनथ्यौँ, हामी हाम्रो अर्ज बिन्ती राख्न सक्दैनथ्यौँ, तर अब यीशु ख्रिस्टद्वारा हाम्रा सारा अर्ज बिन्ती हामी राख्न सक्ने भएका छौँ। हामीलाई वास्ता गर्नुहुने हाम्रो पिता हुनुहुन्छ, जसले तपाईँ र मेरो खाँचो पुरा गर्नुहुन्छ। त्यसकारण आउनुहोस्, हाम्रा सारा अर्ज बिन्ती, हाम्रा फिक्रीहरू निरन्तर उहाँमा, ख्रिस्टद्वारा हामी राखिरहौँ, किनकि उहाँले जवाफ दिनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।